उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 7:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी गोविन्दबहादुर मल्ल गोठालेको लघु उपन्यास पल्लो घरको झ्यालको दोस्रो श्रृंखला लिएर आइपुगेका छौं। गोविन्दबहादुर मल्ल गोठालेको यस उपन्यास पहिलो पटक 2018 सालमा प्रकाशित भएको थियो। साझा प्रकाशनले बजारमा ल्याएको यो उपन्यास अहिले 11 संस्करणसम्म निस्किसकेको छ। यसै उपन्यास पल्लो घरको झ्यालको दोस्रो श्रृंखला अब वाचन शुरू हुन्छ। भाउजू कौसीमा बसेर भाँडा माझिरहेकी थिए। मिश्रीले भने पानी लिन आएको। भाउजूले केही जवाफ दिएन। उसलाई भाउजूले भने जस्तो लाग्यो, तिमी पानी लिन आएको होइन, अघि भर्खर लगेको पानीमा धुलो परेछ। उसले फेरि भने। गाग्रोबाट पानी खनाउँदै उसले बोलाए, भाउजू। भाउजूले उसलाई हेरी, उसले भाउजूलाई हेरिन र हाँस्न खोज्दै भने, भाउजू यी लोग्ने मान्छेको जात। मिश्रीले अनुभूत गरे कि भाउजू उसलाई हेरिरहेछ। ऊ भन्दै गई, यी लोग्ने मान्छेको जात, यी लोग्ने मान्छेहरू कस्ता, यिनीहरूलाई नचाउन खुब मजा आउँछ। यसले चाहे जति आँसु अनुहारमा ल्याउन सकिन, तै पनि भन्दै गई, यिनीहरू स्वास्नी मान्छे जति देखे पनि आफ्नै भन्ठान्छन्। सबै लोग्ने मान्छे आफूलाई राजा भन्ठान्छन्। यिनीहरूलाई खेलाउन पाए त, छकाउन पाए त। ऊ कराएर हाँसेर अचानक त्यो हाँसो रोकियो। त्यो अमूल्दो हाँसो सुनेर आफै जिल्ल परे। भाउजूले भाँडा माझ रोकेर उसलाई हेरिरहे। फेरि बिचैमा रोकेर उत्सुक भए। भाउजू हाँसिन र एकछिनपछि भने, स्वास्नी मान्छे निर्दो जात हो। मिश्रीले भाउजूलाई पुलुक्क हेरी, निर्दो? लोग्ने मान्छेको आँखा पऱ्यो भने त्यो त्यसै बिटुलो हुन्छ। भाउजूले फेरि भने, अनि कुरा काट्नेको मुख कसले थुन्न सक्छ? मिश्रीलाई भाउजू त्यति बुद्धिमती होली जस्तो लागेको थिएन। उसले भाउजूको मुख एकछिन हेरेर भने, के कुरा गरेको भाउजू? निर्दो भयो भन्दैमा जे मन छ त्यो भन्न पाउँछ त? भाउजूले केही जवाफ दिन। उसले भाउजूलाई यस्तरी हेरी, मानौ जम्मै कुरा काट्ने भाउजू नै हो। र एकछिनपछि फेरि भने, म त्यस्ताहरूको मुख च्यात्न सक्दिनँ। र भाउजूले अहिले उसलाई हेरी। मिश्रीलाई लाग्यो, ऊ भनिरहेछ तिमी च्यात्न सक्दैनौ। किन सक्दिन? मिश्रीले फेरि आफै भने, भान्सा सामसुम भयो। भाउजूले भाँडा माझेको शब्द बाहेक सबै सामसुम थियो। मिश्रीले भरेको करुवा समाएर भने, म के गरौँ त, उताबाट त्यो मान्छे मलाई त्यसै हेरिरहन्छ। त्यसको आँखा थुन्न जान भएन, आफ्नो कोठाको झ्याल दिनभरि थुनिराख्न पनि भएन। भाउजू अझै केही नबोली भाँडा माझिरहेको थिए। मिश्रीले फेरि भने, आफ्नो मन शुद्ध भएपछि। फेरि तुरुन्तै उसले भाउजूलाई हेरे। भाउजूसित बोल्न चाहँदिन, भाउजूलाई उसको कुरामा विश्वास छैन र उसलाई पतित सम्झन्छे। मिश्रीले रिसाएर भने, म कोहीसँग डराउने होइन, म केटाकेटी होइन, मलाई के को डर तपाईँहरूको? यति भनेर फनक्क फन्केर करुवा समाएर ऊ ओर्लिए। भोलिपल्ट बिहान जब मिश्रीले निद्राबाट भ्युजेर आँखा खोले, ऊ चकित भई सुतेर उसले हिजो घटेका जम्मै कुरा बिर्सेकी थिए। मानव निद्रामा ऊ थिएन। ऊ उठेर माथि भान्सामा गई। भाउजू दिनदिनै झैँ चुलोतिर मुख फर्काएर काम गरिरहेकी थिए। रातिको भाउजूसँगको कुरा सम्झेर उसलाई भित्रभित्र एक तमासको शरम लाग्न थाल्यो। ऊ भाउजूको मुख हेर्न सक्दिन। उसलाई आफू हारे झैँ लाग्यो र भाउजूको जित भए झैँ। भान्साबाट फर्कन पनि उसलाई अर्को हार झैँ लाग्यो। ऊ तरकारी काट्न बसी। भाउजूले तै पनि फर्केर हेरिन र चुलोमा भुस अलिअलि गरेर हालिरहेकी थिए। उसको टम्म परेको पीठको भागमा टोपरेलको बुट्टा झलमलाइरहेको थियो। उसलाई लाग्यो कि भाउजूको जिउ गर्वले तन्केको छ। उसलाई भाउजूको सर्वाङ्ग देखेर ईर्ष्या लाग्यो। ऊ त्यसै निर्दो भनेर बस्न चाहन्न। भाउजूको अघिल्तिर ऊ किमार्थ सानो हुन चाहन्न। उसको मुखमा कुरा तुलबुल्याउन लाग्यो। ऊ यस्तो कुरा खोज्न लागि जुन कुरा बोल्नासाथ भाउजूलाई चुपोस्। तर उसले कुनै पनि त्यस्तो कुरा पाएन। उसले सुस्तरी बोली, आलु यति मात्रै? आज कोही पसल गएन। भाउजूले चुलोतिर हेरेको हेरे गरेर भने, प्याज अलि बढ्दा मिसाउनु पर्ला। भान्सा फेरि सामसुम भयो र पानी उम्लेको शब्द क्रमशः बढ्दै आयो। एकछिनपछि मिश्रीले भने, माइतीमा हाइसन्चो गरेर बस्न आएको, यहाँ पनि एकछिन फुर्सद छैन। जहिले पनि काम काम अलमल अलमल मात्रै। ऊ केही गम्भीर कुरा भन्न चाहिरहेकी थिए, तर आफै अल्झेर अल्मलेर चुप भई। भाउजूले अझै मुख यतातिर फर्काएन, तर पानी उम्लेर पोखियो र आगो निभाएको शब्द भान्सामा गुन्जियो। मलाई कसैसँग के को डर? मिश्रीले भने। भाउजूले तै पनि फर्केर हेरिन। ऊ एकदम उम्ली तर सम्हालिँदै भने, भाउजू तपाईँ किन आज त्यसरी बस्नुभएको? भाउजूले अहिले फर्केर हेरेर भने, किन, मैले के गरेर? म कसैको हेलासेर बस्ने होइन, उसले उत्तर दिए। होइन, मैले के भनेर, मैले के बिराएर? भाउजूले तर्सेर भने, तपाईँको मनमा म बेसे हौ। भाउजूको अनुहार एकदम कालो निलो भयो। ऊ चिच्याउन खोजे, तर चिच्याहट घाँटीमा आएर रोकियो। उसले निसासेर भने, मैले त्यसो भनेकी छैन। त्यसै बखत आमाले भर्याङ उक्लेको आवाज आयो। भान्सा फेरि सामसुम भयो र भान्साका समस्त कुरा सतर्क भएर पर्खेज्ने भयो। आमा भित्र घुसेर भने, पानी उम्ल्यो? भाउजूले होस उचक टाउको हल्लाई। मिश्री अकस्मात रोएको आवाजमा कराई, आमा हाम्रो इज्जत छैन? आमा नबुझेर वाल्ल परेर हेर्न लागे। हाम्रो धर्म छैन, हाम्रो कुल छैन? किन त पारिपट्टिको त्यो राममानले जो पाए उही मान्छे ल्याएर? आमा अझै जिल्ल परेर हेरिरहे। त्यो गुन्डो, त्यो बदमासले हामीलाई हेरिरहन पाउँछ? हामीलाई हेरिरहन्छ, मलाई। यति भनेर मिश्री भान्साबाट बाहिर निस्के। ऊ भाउजूको सम्मुख पर्न सकिन, न उसले आमाको अनुहार सोझो भएर हेर्न सके। ऊ एक्लै थिए र एक्लै आफै अल्मलिएर बसिरहेकी थिए। दिउँसो पख बाबु कोठामा थिएनन्, बाहिर गएका थिए, र त्यस कोठामा यसो उसो गरेर मिश्री निस्केकी मात्रै थिए। त्यसै टोलकी एउटी सानी केटीले उसको सामुन्ने हात बढाएर भने, लौ यो तपाईँलाई दिएको के? मिश्रीले विस्मित भएर भनेर लिन हात बढाए। केटीले कागज उसको हातमा राख्दै भने, चिठी, उता राममानका आउनेले दिएको, कसैलाई नदिनु, तपाईँलाई नै दिनु भनेर दिएको। मिश्रीको अनुहारको रङ एकदम उड्यो र ऊ डरले काली निली भए। ऊ अभाग भएर केटीलाई हेरिरहे। केटीले डराउँदै भने, मलाई दिनु भनेर मैले ल्याएको। केटी खुरमुरेर भर्याङ ओली। चिठी फर्काउन मिश्रीले हात बढाए, तर केटी छिडीमा पुगिसकेकी थिए। उसले केटीलाई बोलाउन खोजे, तर शब्द ओठमा आएर एकछिन काँपेर त्यहीँ बिरायो। अनि उसले चिठीलाई कच्चा कुचुक पारेर मुठीभित्र लुकाए। उसले चिठी फ्याँक्न खोजी, तर फ्याँक्ने ठाउँ पाएन। पढ्न खोजी, तर बसेर पढ्ने ठाउँ पनि पाएन। बाबुको कोठामा कोही थिएन ऊ त्यहाँ घुसी, तर त्यहाँ मानौ कोही छ जस्तो लाग्यो। र ऊ फर्की, आफ्नो कोठामा जान खोजी, तर त्यहाँ पारिपट्टि त्यही घर देखिन्छ। ऊ फर्की भान्सामा हेरी, त्यहाँ भाउजू केही गरिरहेकी थिए। चिठी अझै उसको मिठीभित्र चलवलाइरहेको थियो, मानौ हातबाट फुत्केर खस्न चाहन्छ। उसले बेसरी मुठी कसी, ऊ झल्यास भएर उफ्रेर माथि कौसीमा पुगी, जहाँ सानो पूजा कोठा छ। ऊ पूजा कोठाभित्र घुसी एक बथान भङ्गेरा पोखिएको अक्षता खाइरहेका थिए। भुर्र उडेर झ्यालबाट भागे। ऊ झस्किएर विस्मित भएर यताउति हेरे। त्यहाँ महादेव पार्वतीको तस्विर, शेष साई विष्णु भगवानको तस्विर, राधाकृष्णको तस्विर, अष्टमात्रिका, तलेजु, बेताल भैरवको तस्विर भित्ताभरि फैलिरहेका थिए। ढुङ्गाको शिलामाथि सिंहासनमा बसेका भगवानलाई मिश्रीले एकछिन हेरिरहे। अनि शालिग्रामलाई हेर्दै उसले केही सम्झन खोजे। हो, पशुपतिमा एउटा अष्टावक्र ज्योति सधैँ एकै ठाउँमा बसेर भैमा सम्मुख कपडा ओछ्याएर जोगी कराइरहन्छ। गङ्गा तुलसी शालिग्राम। उसलाई कतै सिलसिला टुटे जस्तो लाग्यो। हातको चिठी चलबलाएर फुत्किन खोजे जस्तो लाग्यो। अचानक सारा देवी देवताहरूले छोप्न आए जस्तो उसलाई लाग्यो। ऊ त्यहाँबाट बाहिर निस्की, चिठी फाल्छु, उसले भने। तर कौशीको डिलमा पुगेर ऊ फर्की। उता पर अर्को घरको कोसीमा कोही बसिरहेको थियो। ऊ फर्की, चिठी तर्सेर उसको मुठीमा झुन्डिरहे चाहिँ उसलाई लाग्यो। ऊ बिस्तारै ओर्लेर भण्डारको ढोका खोलेर घुसी। त्यहाँ ठुला ठुला घ्याम्पाहरू र डालाहरू यत्रतत्र फैलिरहेका थिए। निर्जीव जीव झैँ भएर आपसमा गन्जागोल गरेर बसेका थिए। उसलाई ती सबैले उसले चिठी पढेको हेर्छन् भन्ने लागिरह्यो। ऊ त्यसै खडा भइरहे। पछि ऊ केही हाँसेर सम्हालेर एउटा घ्याम्पामा अडेस लाएर बसी। आमाले भित्र आएर देखि भने ऊ चिठी देखाउनेछ र भन्नेछ, यी हेर्नुहोस्, चिठी समेत पठायो त्यसले। उसलाई के को डर, उसले के गरेको छ र, उसले सोची। उसले बिस्तारै मुट्टी फुकाई। कचाक कुचुक परेको चिठी भैमा खस्यो। उसले चिठी खोली, पढी। म तिमीलाई माया गर्छु, मैले यस्तो माया अहिलेसम्म कसैलाई गरेको छैन, तिमी मलाई माया गर्छौ कि गर्दिनौ जवाफ देऊ। चिठीका अक्षरहरू आपसमा अल्छेर नाचिरहेका थिए। उसले फेरि पढी अनि अक्षरहरू मानव नाच्न छोडेर टोलाएर बसे। म तिमीलाई माया गर्छु, तिमी मलाई माया गर्छौ कि गर्दिनौ जवाफ देऊ। उसले मनमा नै दोहोऱ्याई। चिठी भैमा खसेर मानव जवाफको प्रतीक्षामा उसलाई टोलाएर हेरिरहेको थियो। म तिमीलाई माया गर्छु, तिमी मलाई माया गर्छौ कि गर्दिनौ जवाफ देऊ। मेरो त बिहे भइसकेको छ, मैले माया गरे पनि तिमीलाई के, नगरे पनि के, उसले मनमा नै भने। तल कोही भर्याङ उक्लेको हो होइन जस्तो आवाज आइरहेको थियो। बिरालो सानो झ्यालबाट उक्लेर भित्र घुस्यो। उसले हडबडाएर चिठी उठाएर च्यारच्यार्ती च्याती अनि फेरि सामसुम भयो। च्यातिएको चिठीको टुक्रा उसको हातको हातैमा थियो। एकदम सामसुम थियो। केही बेर अघिसम्म बोले जस्ता यी सब घ्याम्पाहरू समेत अब एकदम सामसुम भए जस्तै मिस्त्रीलाई लाग्यो। धेरै बेरको ठूलो परिश्रमको अन्त्यपछि थकाइ लागे चाहिँ उसले आँखा चिम्ली। उसलाई आभास भयो ऊ हिँडिरहेकी छ, ऊ आफ्नो पोइको घरतिर लम्किरहेकी छ र ऊ जबरजस्तीसँग खिचिन्छे। उसलाई धेरै बेरसम्म त्यस्तै आभास भइरह्यो। उसलाई अहिले फेरि आभास भयो ऊ त्यो गुण्डाको अङ्गालोको बीचमा छे र गुण्डाको ओठ उसको ओठनेर पुगेको छ। मिश्री एकदम निस्सासिएर जस्की उसको हातबाट चिठीका टुक्राहरू भैमा खसेर छरिए। ऊ उठ्न खोजी तर उठ्न सकिन। आलस्यले उसको सारा शरीरलाई मुसारिरहेको थियो। उसले फेरि आँखा चिम्ली। एकैछिनपछि उसलाई फेरि आवाज भयो। ऊ तानिँदै गुण्डोको पछि पछि लागिरहेछ, गल्ली गल्ली पार गर्दै। अनि अचानक त्यो गुण्डो गुण्डो हुँदैन, त्यो उसको पोइको अनुहार हुन्छ। फेरि जस्की आवाले भैमा छरिएका चिठीका टुक्राहरू उल्टाइ पल्टाइरहेको थियो। एउटा टुक्रा उसको सामान्य परेर नाचिरहेको थियो, त्यसमा खालि एउटा अक्षर मात्रै परेको थियो, मा। मिश्री अहिले अचानक भयभीत भई मानव भर्खर उसमा भीषण खतराको चेतना भयो। उसले झटपट छरिएका टुक्राहरू टिपेर चोलोभित्र घुसाएर भने यसलाई सल्काउनुपर्छ। केही बेरपछि मिश्री भान्सामा एक्लै थिए र अपलक नेत्रले मकलमा चिठीका टुक्राहरू सल्केको हेरिरहेकी थिए। टुक्राहरू सबै सल्केर धुवा आउन समेत बन्द भयो। कागज खरानीको पत्र मात्रै भयो अनि ऊ भान्साको झ्यालमा गएर बसिरहे। उसलाई लाग्यो कि ऊ एक्लै छ, उसको कोही पनि छैन, ऊ एक्लै छ। उसका बाबु आमा दाजु भाउजू सबै पर पर छन्, त्यस्तै एक्लै जस्तो ऊ एक्लै झ्यालमा बसेकी छ। उसलाई पहिले कतैबाट हेरिरहे जस्तो लाग्यो। उसलाई एउटा छेकबारको आभास भयो र छेकबारको पारिपट्टिबाट उसको पोइ उसलाई निहारिरहेछ। त्यो आँखा त्यस्तै अकेला छ जस्तो कि मिश्रीको छ। ऊ मानव पोइला भनिरहेछ, मैले चिठी सल्काइदिएँ, अब त्यो गुण्डोले मलाई हेर्दैन। ऊ उठेर त्यहाँबाट हिँडी आमाको कोठामा गई। आमा त्यहाँ थिएन। उसलाई एक तमासको हलुङ्गो भयो। कसैले पनि नदेखोस्, ऊ एक्लै रहन चाहन्छे, ऊ एक्लै त्यस कोठामा बसी। तर केही बेरपछि आमा कोठाभित्र घुसी। मिश्रीले मुख भित्तातिर फर्काई। आमाले सोधी, के भयो? मिश्रीले साहस बटुलेर फर्केर आमातिर हेरेर भने, मलाई आज बोलाउन आउँछ अघि। आमाले चकित भएर हेरेर भने, तैँले त भनिपठाएको निपर्सी आउँछु भनेर सोमबार। उसो भए म आधै जान्छु। म यहाँ आमा उसको नजिकै पुगेर भने तँलाई के भयो, आजकल देख्छु, होइन त किन रोए कि? मिश्री सुक्क सुक्क गरी रुन लागे। आमाले भने, रुनु किन, जान मन छैन भने दुई चार दिन बस्नु नि अरू। ऊ अझै रोइरहेकी थिए र आमा पनि आँसुले टलफल भएको आँखाले छोरीलाई हेरिरहेकी थिए। मिश्रीको सुक्क सुक्क बल्ल रोकियो र उसको आँसुको पर्दा चिरेर आमालाई हेरी। अह, आमालाई केही थाहा छैन। आमा कोठाबाट बाहिर निस्केपछि ऊ फेरि एक्लै भए र उसले सोची, पर्सि होइन आजै बोलाउन आएको जस्तो हुन्थ्यो। ऊ अब दिनभरि बस्नको निम्ति मात्रै यहाँ माइतीमा आउनेछ। उसले मनमा नै किरिया खाए। रात परिसकेको थियो। भात खाइसकेपछि मिश्री भान्साबाट ओर्ली। ऊ आफ्नो कोठाको चोटामा पुग्दा आश्चर्यले अभाग भई। ऊ एकदम स्तब्ध भएर पोइको घरकी मैचालाई एकछिनसम्म टोलाएर हेरिरहे। मैचाले भने, आजै आउनुहोस् रे, तपाईँको सासु बिरामी भएर छुट्टी छ, काजी साहबले पर्खेर भए पनि लिएर आउनु भन्नुभएको छ। मिश्रीको मुखबाट खालि यति मात्रै आवाज निस्क्यो, हुन्छ। आज बिहान काजी साहबले आफैले भात पकाउनु भयो, भान्जी नानी पनि घर जानुभयो, पूजा छ रे, मैले मात्रै पकाउनु हुने भए त। अकस्मात मिश्रीलाई मैचालाई समाइरहन मन लाग्यो। आमा तल ओर्लेपछि उसलाई केही सन्चो भयो। आमाले भने, यसलाई सन्चो छैन, पर्सि भनेको होइन र। मैचाले भने, पर्सि भन्नुभएको त हो, के गर्नु, भान्जी नानी हिजो जानुभयो, यता काजी साहेबको आमा बिरामी हुनुहुन्छ। ओहो, कस्तो खोकी, न सुत्नु न खानु छ, आएपछि एकनाशसित आइरहने। बिहान काजी साहेबले भात पकाउनु भएको, मैचाले हाँसेर फेरि भने। आमाले मिश्रीलाई भने, त भन्थेस आधै जाने रे भनेर। मिश्रीले आमालाई एकछिनसम्म दिन दृष्टिले हेरी। अह, आमालाई केही थाहा छैन। अनि आमाको छाड देखेर ऊ एकदम रिसले सल्किएर भने, हो, यति भनेर फनक्क फन्केर तीव्र गतिले कोठाभित्र घुसी त्यही गतिले लुगा लगाए। आमाले भने, अब 15 दिनमा श्राद्ध छ। मिश्रीले बाकस खोलेर गजेङ मजेङ पारेर अरू लुगा पनि झिकी। आमाले भने, त्यस दिन बिहान सबैरै आउनु। मिश्रीले केही लुगा पोको पारी। आमाले भने, जे पायो अमिलो पिरो नखानु भनिदिहाल्छु। मिश्री कुरिस मरिसकेको थियो र उसको घाँटीमा आँसु आएर रोकिए चाहिँ भयो। उसले आमालाई भागी गरी। आमाले भने, त्यो चोलो लैजाए। मिश्रीले नलैजाने सूचक टाउकोहरूलाई। उसलाई आफ्नो रुवाई रोक्न कठिन भएको थियो र बाबुको कोठामा पुगेर बाबुलाई भागी भागी गरेर तुरन्त फर्किए। बाबुले कोठाभित्रबाट सोधे, कहिले आउने? आमाले चट्ट भने, श्राद्धमा आउँछ। भाउजू हच्की हच्की सामान्य आएर भने, अब कहिले आउनुहुने श्राद्धमा? आउनुहोस् त है, म एक्लै छु, देखिहाल्नु भयो, अघिल्लो दिनमै आउनुहोस्। मिश्रीले अहिले भाउजूको अनुहार हेर्न सके। उसको आँखा दिनहीन थियो र उसले केही भन्न खोजी, तर के भन्न खोजेकी थिए उसले बिर्सी। दाजु तोप पड्कने बेलामा मात्र घरभित्र घुस्ने गर्छ, भाइ पढ्न गएको छ, मानव धेरै दिनको लागि, सदा सर्वदाको लागि ऊ गइरहन्छ। उसले दाहिर भाइको अनुहार एकैचोटि हेर्नै पर्छ, हेर्नै पर्छ। ऊ एकछिन रोकिए, तर बाटो अँध्यारो छ, अबेर पनि भयो, उसलाई जानु छ, धेरै पर, धेरै पर। यसकारण उसले दाहिर भाइको अनुहार हेर्न पाउन्न। ऊ बिस्तारै भरेङबाट जारी। घरको ढोका बाहिर पुगेपछि पारिपट्टिको त्यस घरको सामान्य एकदम पर्न पुगे। त्यो घर सम्मुख परेर बाटो रोकेर खडा भए जस्तो उसलाई लाग्यो। ऊ हत्तरपत्ता त्यो घरलाई नागेर पर पुगे। पर पुगेपछि पारिपट्टिको घरको त्यो कोठाको झ्याललाई उसले अहिले सम्झी, त्यो झ्याल बन्द थियो, कसैले उसलाई पिछा गरे जस्तो उसलाई लाग्यो। बाटोमा एउटा बुढो खोक्दै पछि पछि आइरहेको थियो। अघिल्तिर एउटा चुरोट पसलमा केही मानिस झुम्बिएर उभिरहेका थिए। उसको मुटु ढुकढुक गर्न लाग्यो, सायद त्यो हुलमा त्यो गुन्डो छ कि। उसको हिँडाइको चाल ढिलो भयो, हुल एकदमै चुप भयो र उसलाई ताक्न लाग्यो। उसले खुम्चेर त्यो हुललाई पार गरी, त्यहाँ त्यो गुन्डो थिएन, अब भोलिदेखि त्यसले मलाई देख्ने छैन, उसले मनमा नै भने। अलि पर पुगेर उसले फेरि भने, त्यो निराश हुनेछ, कति मजा हुन्छ। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेसापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखाजिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको दुर्वतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी गोविन्दबहादुर मल्ल गोठालेको लघु उपन्यास पल्लो घरको झ्यालको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश अब वाचन सुन। इन्द्रचोकको नजिकै गल्लीमा पोइको घर अगेलतिर पुगेर मिश्री टक्क रोकिए। उसलाई लाग्यो अचानक एकै झम्कामा ऊ त्यस ठाउँमा आइपुगी जहाँबाट ऊ धेरै पर पुगिसकेकी थिए। भित्र भर्याङ चढ्दा छिँडीमा केही घुम्नु पर्थ्यो। उसले नयाँ मान्छे आए झैँ घुम्न बिर्सी र झण्डै भित्तामा ठोकिन पुगेकी। माथि चढ्ना साथै सासूको स्वर सुनेर त्यो स्वर धोत्रो थियो। स्वरसित खोकी मिसिएको थियो। त्यो स्वरले भनिरहेको थियो, सेती सेती बुहारी आए। त्यो स्वर मिसिएको मिश्रीको छातीभित्र आच्छादित भयो। मैसा सेतीले तलैबाट भने, आउनु भयो। घर खामोश भयो। एक अतल विषादमा डुबे चाहिँ भयो। मिश्रीलाई त्यहीँ थचक्क बस्न मन लाग्यो। पोइको कोठा मटानको बर्याङनिरै थियो। त्यो कोठाको ढोका खुलेको थियो र त्यहाँबाट निस्केको बत्तीको प्रकाशले मटान उज्यालो पारेको थियो। पोइ कोठाभित्रै छ मिश्रीले थाहा पाए, तर पोइ ढोकासम्म आएर ऊ आएको हेर्न आएन। उसभित्र त्यति उमङ्ग पनि छैन मिश्रीलाई लाग्यो। ऊ सासूलाई ढोक्न माथि गए। सासु साह्रै गलिसकेकी रहेछ। अहिले दुब्लाएर उसको गाला झन् ख्वाप्प परिसकेको थियो। दुई आँखाका दुई काला नानी खोल्टोभित्र टल्के जस्ता देखिन्थे। ती दुई आँखाले मिश्रीलाई माथिदेखि तलसम्म हेरे। ती दुई आँखाले मिश्रीको लुगा र लवाईलाई सरसर्ती जाँचे। मिश्रीले सासुको खुट्टामा ढोग दिए र उसको निधारमा खुट्टाको चिसो सर्यो। ऊ सिरिङ्ग भई ढोगेर टाउको उठाएपछि मिश्रीले सासुको आँखामा ईर्ष्या नाचेको देखे। सासुले एकछिनपछि लामो सुस्केर हालेर भने, घरमा के भएको छ त्यो पनि त बुझ्नु पर्थ्यो। अब म नसक्ने भएँ। यस्तो तातो पानी तताएर खुवाउने मान्छे समेत छैन। त्यो बिचारी सेतीले मात्र के कति गरोस्। मिश्रीले सासुको दुई खोप्चे आँखा, खोप्चे गाला, दुब्ला र सिट्टी भएको जिउलाई एकछिनसम्म निहारिरहे। अनि एक तमासको निर्दय हाँसो उसको अनुहारमा रङमङ्गियो र फुस्कन खोज्यो। उसले अनुहारलाई निन्याउरो बनाउन खोजी, तर त्यो हाँसो रङमङ्गी नै रह्यो र उसले मुख अर्कोपट्टि फर्काएर त्यो फुस्कन लागेको हाँसोलाई रोकी। पोइमा अझै त्यो उद्वेग, त्यो उमङ्ग छैन। ऊ अझै कोठाबाट बाहिर निस्केको थिएन। पोइप्रति पनि उसमा एक तमासको निर्दयी हाँसो व्यक्त भयो। कोठाको ढोकामा पुगेर ऊ टक्क रोकी र आफूलाई सरसर्ती हेरी र आफू अचानक त्यहाँ झरेको ओइलाएको फूल जस्तो उसलाई लाग्यो। अनि उसले आफूप्रति पनि त्यस्तै निर्दयी हाँसो हाँसी। ऊ ढोकामा एकछिन उभिएर यसो उसो गरिरहे। पहिले अझै उसलाई बोलाएन। बिहेको पहिलो रात पराई पुरुषको कोठामा जाने त्यो लज्जा, त्यो डर अब उसमा छैन र ती सबै उसको अधिकारबाट छुटिसकेको छ। उसले सुस्केर हाले। उसलाई अहिले साराका सारा आफू समेतमा हीन बोध भयो। ऊ कोठाभित्र पसि पोइको निर्लिप्त आँखा केही मुस्कुरायो र चुप भयो। उसले लुगाको पोको दाइजोमा दिएको ठूलो काठको बाकसमाथि राखे। त्यो काठको बाकस मैलिएर रङ उडिसकेको थियो। पहिले अझै पनि केही बोलेन। उसलाई आफ्नो दाजुको याद आयो, जो भाउजू माइतीबाट आउनासाथ लुगाको पोखार अरू माल छामेर हेर्थ्यो र सोध्थ्यो यो नयाँ किनेको, तर उसको पोइ बोलेन। अचानक पोइ बोल्यो, अस्ति तिमीलाई कपाल दुख्यो भनेको हो, अझै बिरामी जस्तै छौ। मिश्रीले त्यस्तै निर्दय हाँसो अनुहारमा लिएर आफू सामान्य बोल्ने मान्छेलाई हेरिरहे। कति सोझो छ। अस्ति माइतीबाट सेतीलाई फटाकुरा भनिपठाएको पोइको निम्ति सत्य छ। उसले भने, बिरामी भएको भएमा आउने थिएँ र। होइन, तिमी बिरामी नै छौ, त्यस्तो मान्छे किन आउनु पर्यो, यहाँ आराम पाइन्छ र, उसले फेरि भन्यो। अहिले मिश्रीलाई आफू बिरामी नै झैँ लाग्यो। ऊ विश्वस्तरी बसी, बरु साँच्चैकै बिरामी भएको भए पनि हलुङ्गो हुन्थ्यो। मैले त्यसै फटाहा कुरा गरेको अस्ति, उसले भने पहिले पत्याए जस्तो मिश्रले लागेन र उसले दयापूर्ण दृष्टि उसमाथि फ्याँके। तपाईँलाई पत्यार लाग्दैन? उसले सोधी। पहिले केही बोलेन, न फटाहा समेत भन्यो। ऊ पर्खेर बसिरहे। उसले हुत्तिएर आएर मिश्रीलाई अँगालोमा च्यापेन। रिसाएर आफूसित झगडा गरेको भए पनि, आफूलाई गाली गरेको भए पनि मिश्रीलाई हलुङ्गो हुन्थ्यो। गल्ली सब सुनसान छ, तोप पड्किसकेको छ र कोठाको बत्ती निभिसकेको छ। मिश्री पोइसँग सुतेकी छैन, छुट्टै ओछ्यानमा छ। पोइला पत्यार छैन, उसलाई एकदम सन्चो छ भन्ने कुरामा। मिश्रीलाई निद्रा छैन, अन्धकारमा उडुभेकी छ। अन्धकारले विभिन्न रूप लिएको देख्दछ ऊ। उता केही पर पोई सुतेको सुई सुई शब्द आइरहेको छ र ऊ निद्रामा डुबिसकेको छ। मिश्रीलाई छटपटी भइरहेको छ, पर ऊ सिकिस्त बिरामी भएर भर्खर उठेको होस् र पोइले क्रूरतापूर्वक उसको शरीरको उपयोग गरेको भए पनि उसलाई सन्चो हुन्थ्यो। झिसमिसी उज्यालो पख मिश्री उठ्नुभन्दा अघि कोही उठिसकेको थियो र उठेर तल चर्पीतिर गइसकेको थियो। पहिले उडेर सुतेको सिरक अझै उसैको शरीरको आकार बनाएर ओछ्यानमा पडिरहेको थियो। मिश्रीले केही बेर त्यसलाई हेरिरहे। त्यो सिरक निर्मित आकार खोक्रो भएर हीन भएको उसलाई लागिरहेको थियो। त्यो देखेर हो कि आफूप्रति मिश्रीलाई भित्रभित्रै खुल्ला भइरहेको थियो। सासूको कोठामा तातो पानी लिएर उभित्र बसी। सासूको दुब्ला र सिट्ठा शरीरलाई केही बेर हेरेर तातो पानी बसालेको मक्कललाई भैँमा राखी। सासूले नसकी नसकी तातो पानीको अनुपातमा औषधि मिलाए। सासूले औषधि खाएको देखेर उसलाई भित्रभित्रै फेरि खुल्ला भयो। त्यस्तै आफूप्रति हो या सासूप्रति, उसले सासूलाई आँसुको पत्र जमेको आँखाले हेरिरहे। एकछिनपछि उसले देखी, मानौ भर्खर देखी, सासूको आँखा पोइको जस्तै छ। त्यो आँखाको हेराइ र पोइको हेराइ एकदम उस्तै छ र नाकको बान्की पनि उस्तै छ। भात पकाउने बेला भएको छैन? सासूले सोधे। भयो। मिश्रीले औषधिको पुरिया पिच्चामा राखेर मकल एकातिर कुनामा राखे। त्यसलाई राम्ररी खुवाउनु। मिश्रीले सासूको मुख फुलुक्क हेरी। सासूले आफ्नो दुवै हातलाई उल्टाइ पल्टाइ हेर्दै भने, त्यो सोझो छ, बिचरा सानो केटाकेटिनदेखि बाबु मरेको, मैले कति दुःख खपेर पालेँ, पोसेँ, ठुलो पारेँ, अब मेरो कति दिन छ र। मिश्रीले केही बोल्न सकिन र हतारिएर कोठाबाट बाहिर निस्की। ऊ भात पकाइरहेकी थिए। भान्साको एक कुनामा कठबार लगाएर बनाएको पूजा कोठाबाट पोइ बाहिर निस्क्यो। उसको अनुहारमा भक्तिले परिपूर्ण भाव देखेर मिश्रीलाई फेरि मनमा खुल्ला भयो। उसलाई आभास भयो त्यो आँखामा प्रकट भएको भक्तिमा बिरामी निर्दो टुहराको याचना चुपचाप छ। पोइ भात खान बस्दा उसले तरकारी अलिक बढ्ता राखिदिए र भात पनि केही बढ्ता पस्किदिए। पोइले भन्यो, किन यतिको धेरै घिउ किन राख्या? मलाई रुगा लागेको छ। मिश्रीले झर्केर भने, तपाईँलाई सधैँ रुगा लाग्छ, डर नमानेर खानुहोस् न, केही पनि हुँदैन। पोई खाँदै थियो। उसले फेरि भने, तरकारीमा नुन पुग्दैन क्यार, तपाईँले मुख बिगारी बिगारी खानुभएको देखेर पकाउन पनि बिर्सेछु बानी छुटेकोले। किन र, पुग्छ, पोइले आश्चर्य मानेर भन्यो। मिठो छैन क्यारे, जाँच्न खोज्दै उसले भने। मिठो छ, कसले भने मिठो छैन? मिश्रीलाई एक धक्का लाग्यो। नुन पुग्दैन, एकदम मिठो छैन भनेको भए उसलाई मजा लाग्थ्यो। कति सोझो छ, कति ठट्टा गर्न आउने, उसले सोचे। चुठीभरि सिद्ध्याएर पोई तल ओर्लेपछि उसलाई झल्यास भयो कि उसले ढोग्दिने बेसी छ। ऊ ढोग्न पोर्लँदा पोई ढोगाउन पर्खेर बसिरहेको उसलाई लाग्यो। पोईको खुट्टा दुब्लो पातलो थकित र कठ्याङ्रिएको थियो। उसले ढोग दिएपछि उसलाई फेरि एक धक्का लाग्यो। त्यो खुट्टा उसको दाजुको झैँ भाउजूले ढोग्न लाग्दा न ढोगाउन खोजेर जिस्किने अथवा जानाजान ढोगाउन बिर्सेर भाउजूलाई बोकै राख्ने किसिमको थिएन। पोई अड्डा जान भर्याङबाट ओर्लेर बिलाएपछि छातीभित्र कसैले सास फेरेको झैँ उसलाई लाग्यो र ऊ धेरै बेर टोलाएर बसिरहे।
Hey, no, no, no.
सबैले भात खाइसकेपछि मिश्री चुलो पोतिरहेकी थिए र सेती सानो कौसीमा भाँडा माझिरहेकी थिए। मिश्रीले भने, सेती तेरो पहिले तँलाई चुल्टो समय बाटोमा घिसार्यो भने त के गर्छेस्? आफ्नै धुनमा भाँडा माझिरहेकी सेतीले एक्कासी गरेको यो प्रश्नले तिलमिलाएर मालिकनीलाई हेरिरहे र पछि भनी, घिसारी म त्यसको बाटोमा बेजती गर्न सक्दिनँ र म मात्रै कम छु र त किन जान्नस् त? खुवाउन सके पो जानु, खुवाउन सकेन भन्दैमा छोड्न पाइन्छ त पहिला? उसले फेरि सोधी। सेतीले जवाफ दिन नपाउँदै आफैले आफैलाई सोधे उसले फेरि सुस्तरी सोधी, पाप लाग्दैन? सेतीले अहिले जिल्ल परेर एकछिन मिश्रीको मुख हेरिरहे र भनी, आफ्नो आफ्नो जातको चलन, हाम्रो जातमा पाप लाग्दैन। अर्को पहिलो गए पनि पाप लाग्दैन? मिश्रीले त्यस्तै स्वरले सोधी। पारपत्र दिन्छु कि? मिश्रीले टोलाएर सेतीको मुख हेरिरहे। सेतीले अहिले भने, त्यसलाई राम्रो खुवाउन कमाइ छैन मोराको, उल्टो कुट्ने मलाई, एक दिन सुविस्ता दिएन, दिउँसो पनि जाँड खाएर त्यसै कुट्न आइलाग्ने मलाई। किन कुट्ने? उसले उदास भरिएको आवाजले सोधी, मानौ ऊ आफै कुटाइ पर्खिरहेछ। सेतीले फेरि भने, कुन्ने किन, त्यसै कुट्न आइलागे, खुवाउन सकेन त सकेन सकेन, आधा पेट खाएर चित्त बुझाउने थिए। एकछिन मिश्रीलाई दोमन गरेर उसले हेरिरहे र अहिले रहस्य खोल्न तम्सेको स्वरमा भने, मलाई शङ्का गर्थ्यो त्यो, त्यसै शङ्का गर्ने, म त्यो टोलमा चनचालाई आँखा सन्काउँछु भनेर, मेरो उससँग लसपस छ भनेर उसलाई शङ्का रहेछ। शङ्का? मिश्रीले अलि उत्साहित भएर सोधे। हो, सेती हाँसेर भने, त्यसै त्यसै शङ्का गर्ने, कति सम्झाउने कति होइन भन्ने, जाँडको सुर सिद्धिएपछि मेरो कुरा पत्याउँछ र मलाई राम्ररी खुवाउन सकिन भनेर चित्त दुखाउँछ र कहिलेकाहीँ त रुन्छ पनि, भोलिपल्ट जाँड खाएपछि फेरि त्यस्तै, त्यसको मनमा कसरी त्यो शङ्का पर्न गएछ गजब लाग्छ। अनि कुट्छ? कसरी कुट्छ? मिश्रीले सुस्केराको स्वरमा बोली, मानव कुटाईको चोट उसैमाथि बज्रिरहेछ। उसले निस्सासिएको स्वरमा सोधी, हातले कुट्छ? सेतीले मिश्रीलाई नबुझेर आश्चर्य मानेर हेरिरहेर भने, जेले पाए त्यसले, कहाँ हातले मात्रै हो र? मिश्रीको आङ केही बेरसम्म सिरिङ्ग भइरह्यो। कसरी कुट्न सकेको? उसले मनमा नै भने। उसले सेतीको पहिले सेतीलाई कुटेको कल्पना गरे। ऊ पोइचानीलाई घृणा गर्न खोजिरहेकी थिए र सेतीलाई माया, तर पोइचानी घृणित हुँदैन थियो र सेतीमाथि एक किसिमको ईर्ष्या उसलाई लागिरहेको थियो। दिउँसो पख मिश्री सासु बिरामी भएको ठाउँमा यसो उसो काम गरिबसिरहेकी थिए र सासु केही नबोली उसले घाम गरेको हेरिरहेकी थिए। केही बेरपछि सासुले बोली, हरिभक्तले राम्ररी खाएर गयो? खानुभयो, उसले उत्तर दिए। सासुको आँखामा व्यतीत दिनका स्मृतिमा रहेका घटनाहरू आएर आकार लिन लागे। त्यसमा कति दुःख सुखका कुराहरू थिए। मिश्री तन्नासी हुन लागे। त्यसै वखत सासुले भने, म विधवा राणी, त्यसको बाबु, त्यो सानो सधैँ परलोक हुनुभयो। जेठाजुको केटाकेटीलाई जस्तो कोठामा लुकाइ लुकाइ खुवाउन पाएको होइन मैले त्यसलाई। एकछिनपछि सासूले आफूलाई एकनाशसित हेरिरहेकी मिश्रीले चाल पाए। उसले बिस्तारै आँखामाथि उठाएर सासूलाई हेरे। सासूको आँखामा ईर्ष्या भरिएको उसलाई लाग्यो। त्यो आँखा मानव भनिरहेको थियो, मैले यस्तरी पालेको पोसेको छोरो यसलाई सुम्पनुपर्छ, यो कता कता कि आइमाइरहे। उसलाई सासूको आफूप्रतिको ईर्ष्याले केही सन्तुष्टि भयो। उसलाई त्यो ईर्ष्याले आफ्नो पोइको व्यक्तित्व उभारेको लाग्यो। सासूले फेरि आफ्ना बितेका कुराहरू भन्न लागि, जुन कुरा मिश्रीले धेरैचोटि सुनिसकेकी थिए। उसलाई ती कुराहरू आफैले देखेको, आफैले एक सदस्य भएर अनुभव गरेको जस्तै भइसकेको थियो। सासू तरुणी वखतैमा विधवा भएकी र मिश्रीको पोइ हरिभक्त सानै वखतमा बाबु नभएको टुरो। तरुणी बखतमा विधवा भएकी उसले आफूलाई बचाउन कति फुकी फुकी हिँड्नु परेको थियो। तैपनि जता फर्के पनि लोकले उसलाई कुरा काटे जस्तै भान हुन्थ्यो। तर त्यहाँ छोरो हरिभक्त थियो, जसको अनुहार हेरेर र जसको निम्ति ऊ सारा कष्ट खेप्न तयार थिए। हरिभक्तको बाबु नभएकोले जेठाजुको कमाईमा दुवै आमा छोराले जिउनु परेको थियो। बाबु बाजेले आर्जेको सम्पत्ति धेरै भएको होइन र दुई आमा छोरा जेठाजुको निम्ति बिना कारण थपिएको भार थियो, जसलाई पछ्याउँदा लोकले कुरा काट्ने भए। ती दुवै आमा छोरालाई जेठानी भाग हरण गर्न आएका भन्ठान्थे। कमाउनेका केटाकेटीले समेत बाबुआमाको पीरलाई बुझेकोले मिश्रीकी सासूलाई आश्चर्य लाग्छ। यी सबैको हेला र अपमान र सानसानो घटनामा समेत बिझ्ने कुरा सुन्नु पर्थ्यो ती दुवै आमा छोरालाई। कति हेला खपेर, कति आँसुलाई कालकुट बिष जस्तै पिएर हरिभक्त ठूलो भयो र ऊ बुढी भए। हरिभक्तले बल्ल बल्ल चार पास गर्यो। उसको मामाले कति भन्सुन गरेर उसलाई जागिर खुवाएर सात सालपछि ऊ मुखिया पनि भयो। सुनाए मिश्रीकी सासूलाई त्यसवक्त कति मर्न मन लागेको थियो। छोरालाई च्यापेर इनारमा हाम फालेर अपहत्या गरौँ कि दुवैजना बिस खाएर मरौँ, उसलाई कति यस्तो तरान आइरहन्थ्यो। तर जब हरिभक्त आमा आमा भन्थ्यो र आमासँग झगडा गर्दा हाँसी हाँसी कुरा गर्दा उसमा पिरपिराको छेस्को पनि हुँदैन थियो, मिश्रीकी सासू त्यसै पग्लन्थे। उस सोच्दथे, पूर्वजन्मको पाप मेरो कर्ममा यस्तो लेखेको रहेछ, यो बिचरो सानो हरिभक्तको केही दोष छैन, केही अपराध छैन, सारा अपराध मेरो। यसकारण उसले छोरालाई छोड्न पनि सकिन र आफू एक्लै मर्न पनि सकिन। हरिभक्त सानै केटाकेटीदेखि बुझ्ने र चेतनशील छ, यसकारण कसैले केही भन्ने हो कि कसैले गाली गर्ने हो कि भन्ने डरले ऊ हच्की हच्की हिँड्छ र तर्सी तर्सी बोल्दछ। सधैँ घरमा बाहिर हेला खप्नुपर्ने भएकोले ऊ जोसँग पनि डराउँछ र राम्ररी बोल्न सक्दैन, यसकारण ऊ कातर देखिन्छ। खालि आमा एउटी छे जोसँग ऊ डराउँदैन। केटाकेटी बखतमा पोसिलो चिजको त के कुरा, निस्तो भात खाँदा पनि उसलाई विष खाए बराबर छ, यसकारण ऊ कमजोर छ, निर्दोष छ। सासूले केही बेर चुप लागेर फेरि भने, म पनि नभएको भए बिचरा हरिभक्तले कति दुःख पाउने होला, त्यही पीरले त म अहिलेसम्म जिएकी छु। सासू चुप लागेर एकदम चुप भए। तन्नासिउने काम खत्तम भइसकेको थियो। मिश्रीले चारैतिर हेरेर अर्को कुनै काम खोज्न लागे। अब म मरेपछि, एक लामो निश्वास फेरेर सासू बोले। एकछिन मिश्रीलाई निहारेर उसले फेरि भने, नातिको मुख हेरेर मर्न पाए पनि। मिश्रीलाई एक धक्का परे चाहिँ भयो र उज्जलास भए। ऊ भित्तातिर मुख फर्काएर वाल्ल परेर हेरिरहे। एकछिन पछि उसले चटपट मखल उठाएर आगो लिन माथि गए। उसको बिहे भएको 3 वर्ष भयो, उसको कोखमा अझै बच्चा भएको छैन। उसले टाउको हल्लाई हो, यसकारणले त उसको मन उकुसमुकुस भएको रहेछ। उसको कोख फर्किरहेछ एउटा बच्चा, एउटा राम्रो बच्चा, र त्यो नपाएर ऊ त्यसै छटपटी रहेछ। उसलाई लाग्यो त्यही बच्चाले उसलाई पिरेको अज्ञात भएबाट मुक्ति दिनेछ र त्यही बच्चाको प्रेरणाले ऊ आफ्नो पहिला आफ्नो माया ममताभित्र अटाउनेछ। उसकी आमाले एक दिन भनेकी थिए कि मिश्री भर्खर त 20 वर्ष कि भई पाउँछ नि बेलामा, कलिलो उमेरमा पाएर पिर्किन खप्नु। त्यसवखत मिश्रीले बच्चा जन्मने भन्नासाथ घिन मानेर मुख फर्काएकी थिए। अहिले मानौ उसको समस्त शरीरले हुरिएर सोच्यो, बच्चा बच्चा। मकललाई भैमा राखेर ऊ टोलाएर बसिरहे। उसले आफ्नो बच्चाको अनुहारको कल्पना गरी अनि जबरजस्ती त्यो कल्पनालाई छान्न ब्यान्न पारेर उसले मकलमा आगो हाले र फुक्न लागे। त्यो बच्चाको अनुहार त्यो गुण्डाको भइरहेको थियो। उसले बेगसँग मकलमा आगो फुकी, तैपनि त्यो बच्चाको अनुहार गुण्डाको भइरहेको थियो। उसले दोहोऱ्याई दोहोऱ्याई मनमा नै भने, मलाई बच्चा नआए, मलाई बच्चा नआए। पोइ थकित भएर अड्डाबाट फर्क्यो र मिश्रीले आलु तरकारी र चिउरा सामुन्ने राखिदिए। ऊ खाइरहेको थियो, ऊ हेरिरहेकी थिए। पोइको घाँटीको नसा जम्मै काँपेको र कन्ठी माथि तल गरेको देखिन्थ्यो। उसमा खानेकुराप्रति रस समेत मरेको मिश्रीलाई लाग्यो। उसको दुब्लो पातलो निर्दोष शरीर दुःखै दुःखले भरिएको अतीतको पृष्ठभूमिमा अडेको थियो। मिश्रीको आँखामा दया र करुणाको आँसु भरियो। ऊ बोल्न चाहन्थे तर बोल्ने कुरा उसलाई आएन। पोइ पनि यति थकित देखिन्थ्यो कि ऊ बोल्न समेत सक्दैन। उसले खालि मिश्रीलाई हेऱ्यो। त्यो हेराइमा कृतज्ञता थियो र स्नेह प्राप्तिको खुसीको झिल्का थियो। मिश्रीले मुख अर्कैतिर फर्काए। खानेकुरा खाइसकेपछि तमाखु भर्न आगो लिँदै पोइ मकल लिएर तल ओर्लिन लाग्यो। अहिले अचानक मिश्रीमा त्यही निर्दयी हाँसो व्याप्त भयो। उसले रिसाएर सोधी, मलाई तमाखु भर्न किन हराउँदैन, यस्तरी डर किन? तर उसले आफूलाई सम्हालेर ठट्टा गर्ने स्वरमा भने, के बुढो जस्तो तमाखु खाइरहनु भएको? पहिले एकचोटि जिल्ल परेर मिश्रीलाई हेऱ्यो र भन्यो, चुरोटभन्दा तमाखु मिठो छ, सस्तो पनि छ। मिश्रीलाई आफ्नो कुराले आफैलाई चड्काए जस्तो लाग्यो। सस्तो छ भनेपछि जवाफ दिने कुरै केही भएन। राति कोठामा मिश्री पुगेपछि पहिले सोध्यो, कपाल सपाल त केही दुखेको छैन अघि? मिश्रीले त्यस्तै निर्दय हाँसो हाँसे र अहिले रिसाएर भने, होइन, तपाईँलाई के को चिन्ता त्यस्तो? कहिले बिरामी छु भनेर तपाईँलाई? पोई वाल्ल परेर अलि डराएर भयो, सोधेको पो त। मिश्रीले निर्दय हाँसोलाई घुटुक निलेर आफै चुप लागे। पोई रिसाएको भए ऊ पनि बेसरी रिसाउने थिए र झगडा गर्ने थिए अनि उसलाई कति शान्ति हुने थियो। त्यो लोग्ने मान्छेको शरीरभित्र अनायासको डर नभएको भए मिश्रीलाई कति हलुङ्गो हुने थियो। प्रार्थी तमाकु खाइरहेको पोइलाई एकछिनसम्म मिश्रीले हेरिरहेर भने, तपाईँ मलाई किन त्यस्तै केटाकेटी ठान्नुहुन्छ? ऊ आफ्नो कुराले आफै जिल्ल परे। वास्तवमा त्यो लोग्ने मान्छे उसलाई केटाकेटी लागेको थियो, एकदम केटाकेटी र निर्धो। उसले पोइले तमाकु खाइरहेको नली समाएर हुर्याइदिएर सँगै टाँसेर बसेर पोइको गाला समाएर मुहाई खाइदिए। अहिले पोइले मिश्रीको ओठनी र आफ्नो ओठ लग्यो। मिश्रीले सुस्तरी भने, तपाईँ मलाई माया गर्नुहुन्न, वास्ता गर्नुहुन्न। फेरि आफ्नो कुराले आफै जिल्लिएर मिश्रीले अनुहार अर्कोतिर फर्काए। यो कुरा कति झुटो छ, उसलाई लाग्यो। उसको सारा अङ्ग प्रत्यङ्ग सुस्केर हालेर भनिरहेको थियो, तिमीले खोइ जति माया गर्नुपर्छ त्यति गरेका छैनौ, जति वास्ता गर्नुपर्छ त्यति गरेका छैनौ। उसको अनुहार फेरि फर्काएर पोइको ओठमा आफैले ओठ लगे। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन गोविन्दबहादुर मल्ल गोठालेको लघु उपन्यास पल्लो घरको झ्यालको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। हवस् त, अर्को साता यसै उपन्यासको तेस्रो श्रृङ्खला लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा दौलत विक्रम विष्टको अनुहार चपाइएका अनुहारको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।